آله الطيبين الطاهرين المعصومين ولعنة الدائم على أعدائهم أجمعين من الآن إلى قيام يوم الدين. درود بھیج دے محمد وعلی محمد پر. بینکنگ کے احکام کے سلسلے میں گفتگو پچھلے ہفتے آغاز کیا گیا تھا. پچھلے ہفتے آپ کی خدمت میں تقریباً 3-4 تمہیدی باتیں بیان کی تھیں کہ جو ہمیں آئندہ کے مسائل کو سمجھنے میں مدد دیں گی. اگر فہرست وار مجھے یاد رہ گئیں ہوں تو پہلی چیز جو آپ کی خدمت میں عرض کی تھی وہ ظاہراً یہ تھی کہ جب فقی کے سامنے کوئی مسئلہ پیش آتا ہے تو پہلے وہ یہ چیک کرتے ہیں کہ یہ ہمارے جو ابواب ہیں مختلف چیپٹرز ہیں ان میں سے کس کے ساتھ میچ کرتا ہے اور پھر اسی کے احکام اس کے اوپر عام طور پہ مرتب کیے جاتے ہیں. دوسری جو چیز تھی وہ یہ تھی کہ جب بینکنگ کی بات آتی ہے تو عام طور پر فقہ اس کو قرض کے باب میں لے کر جاتے ہیں اور کہتے ہیں کہ یہ جو ہم پیسہ دے رہے ہوتے ہیں وہ قرض دینا ہے. جب ہم وڈرا کراتے ہیں تو وہ قرض کی ادائیگی ہے, واپسی ہے. پھر آپ خود بعض اوقات لون لیتے ہیں بینک سے تو وہ تو یعنی روشن اور واضح مصداق ہے اس چیز کا کہ لون لے رہے ہیں آپ اس سے, اور پھر آپ کو اس کو لوٹانا ہوتا ہے اور پھر زیادہ بھی لوٹانا ہوتا ہے. تو یہ سارا بالآخر قرض کے چیپٹر کے ساتھ اس کو ریلیٹ کرتے ہیں کہ یہ اور اب اس کی ساری وضاحتیں میں بیان کر چکا ہوں کہ کیوں اس کو قرض میں لے کر جاتے ہیں. باقی 2-3 اور احتمال تھے جو میں نے عرض کیے تھے لیکن وہ اس کے احکام اس کے اوپر کیونکہ پوری طرح سے فٹ نہیں بیٹھتے لہٰذا وہ کہتے ہیں کہ نہیں, اس پہ جو احکام فٹ بیٹھتے ہیں وہ قرض کے ہیں تو اس کو قرض کے باب میں لے جاتے ہیں. جب بات قرض کی آتی ہے تو دوسری چیز جو آپ لوگوں کی خدمت میں عرض کی تھی وہ یہی تھی کہ قرض سود کا مسئلہ جو ہے فقہ میں دو جگہ پر آتا ہے. فقہ میں دو باب ہیں جہاں پر سود کی بحث ہوتی ہے. ایک خرید و فروخت ہے کہ جب بھی ہم جنس چیز کو ہم جنس اسی جیسی چیز کے مقابل میں کم اور زیادتی کے ساتھ بیچا جائے تو وہ اپنی خاص شرائط کے ساتھ وہ سود بن جاتا ہے. 1 کلو گندم 1.5 کلو گندم کے مقابل میں بیچی جائے تو یہ سود ہے. پھر بات جو آئی تھی وہ یہ بات آئی تھی کہ جس طریقے سے ایک انسان شخص ہے اور مالک بنتا ہے اپنے اموال کا تو حکومتی بینک میں مالک کون ہوتا ہے. اس سے پہلے جو مطلب آیا تھا وہ یہ آیا تھا کہ 3 قسمیں بنائی تھیں ہم نے, 3 یا 4 قسمیں, کہ بینک کی سرمایہ کے اعتبار سے جو اصل سرمایہ ہے وہ کس کا ہے, سرمایہ اور اس کے جو شیئر ہولڈرز ہیں کہ جس کی. اب دیکھیں مسئلہ یہ ہوتا ہے کہ خود ہمارے ساتھ یہ بڑی پریشانی ہوتی ہے تو فقہ کے پاس تو اور زیادہ کہانیاں لمبی ہو جاتی ہیں. وہ وجہ یہ ہے کہ مثلا کسی سے پوچھو تو کوئی کسی طرح سے اس کو سمجھاتا ہے کہ جی یہ ہوتا ہے, کسی سے پوچھو کوئی. مجھے اتنے لوگ ملتے ہیں خاص طور پہ حج کے سفر میں, کوئی کہتا ہے جی میں 35 سال سے بینک میں ہوں, کوئی کہتا ہے میں اتنے سال سے مارکیٹ میں ہوں, کوئی کچھ کہانی سناتا ہے کوئی کچھ کہانی سناتا ہے. لیکن کہانیاں جب اندر کی کہانیوں کی بات آتی ہے کہ ہوتا کیا ہے تو سب الگ الگ سناتے ہیں. اب بہرحال اس لیے دیکھیں ایک فقیر کا کام کبھی بھی یہ طے کرنا نہیں ہوتا کہ ہو کیا رہا ہے اصل میں. وہ آپ سے پوچھتا ہے کہ کیا ہو رہا ہے, اس کے بعد آپ کو مسئلہ بتا دیتا ہے. میں نے پچھلی دفعہ بھی مثال عرض کی تھی آغا خوئی پرائز بانڈ کے بارے میں, کبھی ہاں کبھی نہ, کبھی حلال کبھی حرام, کبھی حلال کبھی حرام. وہ حلال و حرام وہ حلال و حرام ہونے کا مقصد صرف یہی تھا کہ کوئی اس کو کسی انداز سے پیش کرتا تھا تو ان کو فیل ہوتا تھا شاید یہ کوئی لاٹری بنا رہے ہیں تو کہتے تھے یہ حرام ہے. کوئی اس کو اس انداز سے پیش کرتا تھا کہ نہیں یہ لاٹری نہیں, یہ بالکل نوٹ کی طرح ہے, بس اس نوٹ کے اوپر جو نمبر لکھا ہوا ہے اس کے اوپر قرآن اندازی کر کے وہ انعام دے دیتے ہیں تو وہ حلال بنا دیتے تھے. یہ پلس مائنس آپ کی ڈیفینیشن کے اوپر ہوتا ہے کہ کس طرح آپ ڈیفائن کرتے ہیں. تو اب جو شیئرز مارکیٹ میں فلوٹ ہوتے ہیں کسی بھی بینک کے, آیا یہ واقعی اس کے اصل سرمایہ کے اندر جا کے دخالت رکھتے ہیں یا نہیں رکھتے ہیں. مجھے میں نے کہا نا مختلف تصویریں میرے سامنے پیش کی گئی ہیں, کوئی کہتا ہے ہاں کوئی کہتا ہے نہ, کوئی کچھ کہتا ہے کوئی کچھ کہتا ہے. حالاں بالفرض اگر یہ اصل سرمایہ کے اوپر جا کر اثر انداز ہوتی ہو تو یہ جو شیئر ہولڈرز ہیں प्लस जो असल सरमाया जो असल मालिक है तो उसके हिसाब से फिर ये पूरा कैटेगरीज बन जाएंगी कि वो किसने लगाया है, आया वो बैंक जो सरमाया इब्तदाई सरमाया जो उसके ऊपर लगा है वो प्राइवेट लोगों का है तो प्राइवेट मुस्लिम बैंक हो जाएगा अगर वो मुसलमान है, अगर वो काफिर हैं तो काफिर में मैंने अर्ज़ किया था चाहे हुकूमत हो चाहे काफिर अफराद हो दोनों का एक ही मसला, लिहाजा वो एक ही खाते में जाते हैं उसमें फिर उसको सब डिवाइड नहीं करते। वो सरमाया हुकूमत का है तो वो हुकूमती बैंक कहलाएगा और अगर दोनों का मिक्स है तो वो सेमी गवर्नमेंट बैंक बन जाएगा। प्राइवेट लोग हैं तो मालूम है कि जो भी प्राइवेट अफराद हैं जो भी उसके शेयर होल्डर्स हैं, मसलन मैंने कहा था इसमें जिस तरह इमाम जमात में क्या है, आप गए जो भी इमाम जमात हाजिर उसके पीछे नमाज पढ़ता हूँ कुर्बतन अल्लाह काफ़ी हो जाता है। अब आपको नहीं पता इत्तफाक से उसका नाम, हाँ बस अदालत की शर्त बस मालूम होनी चाहिए, इतना आपको यकीन है कि आदिल आप किसी भी वजह से आपको यकीन या इत्मीनान हो गया, लेकिन ना नाम पता ना हसब पता ना नसब पता ना और कुछ पता तो कोई मसला नहीं, पता होना की शर्त नहीं है, आप उसके पीछे जमात की नियत करें और खड़े हो जाएं अल्लाह अल्लाह खैर सल्लाह आपकी जमात हो जाएगी। तो तकरीबन कमोबेश यही सूरत हाल यहाँ पे भी है कि अब शेयर होल्डर्स कितने हैं कौन कौन हैं या असल सरमाया एक आदमी का है लेकिन मुझे नहीं पता कौन है, उसका नाम क्या है, कहाँ रहता है, अब्बा का नाम क्या है, उसकी कहाँ की पैदा कुछ नहीं पता, कोई फ़र्क नहीं पड़ता, लेकिन बस इतना पता है कि कोई भी एक आ गए एक्स तो वो आ गए एक्स होना काफ़ी है उसके लिए, हमारे लिए इक्वेशन बन जाएगी हमारी एक्स के ऊपर ही दुरुस्त। लिहाजा वो फिर प्राइवेट मुस्लिम बैंक हो जाएगा, अगर सरमाया लगाने वाली हुकूमत है तो वो हुकूमती बैंक बन जाता है और अगर सरमाया लगाने वाले कुफार हैं तो वो काफिर बैंक हो जाएगा और मिक्स है तो वो सेमी गवर्नमेंट बन जाएगा। जहाँ पे प्राइवेट है मालूम है कि मसलन एक्स उसका मालिक है, एक्स या बहुत सारे एक्स 10x 15x 20x दुरुस्त ये सब मिलाकर मालिक हैं, अगर काफिर हैं तो वो तो वैसे ही काफिर हैं इसलिए उनमें गवर्नमेंट और प्राइवेट का इतना असर नहीं है, वो काफिर होने की जैसे उसको देखा जाता है तो वो काफिर हैं उसके मालिक तो ठीक है काफिर हैं, लेकिन असल मसला आता है गवर्नमेंट बैंक में या सेमी गवर्नमेंट बैंक में कि इसका मालिक कौन है। अगर तो इसका मालिक हुकूमत से है तो बहरहाल हुकूमत ही का बैंक ना, तो हुकूमत को हम क्या समझते हैं, आया शख्स की तरह एक आम इंसान की तरह जिसका आगा एक्स हमने एक फर्ज किया ये भी कोई आगा है जिसका नाम हुकूमत है, अब कोई भी हुकूमत हो पाकिस्तान की हो या किसी और जगह की हो या नहीं, ये आगा एक्स की तरह नहीं, ये तो एक फर्जी टाइटल है सिर्फ, इसकी अपनी कोई हैसियत नहीं है, इसका अपना कोई तशख्खुस नहीं है कि हम कहें कि जी ये आगा एक्स भी जैद की तरह है, तो वो उस वक्त एक सिचुएशन कुछ और बन जाती है। अर्ज़ किया था आगा खुई आगा सिस्तानी ये दोनों बुजुर्गान और दूसरे भी बहुत से बुजुर्गान वो इस दूसरे नज़रिए के कायल हैं कि ये कोई हुकूमत कोई शख्स नहीं है, एक फर्जी उनवान है। नतीजा इनकी गुफ्तगू का ये निकलता है कि जितना भी माल हम हुकूमत के नाम पर दे रहे हैं हुकूमती बैंक को ये जो खुद शख्स ही नहीं है ये गोया ऐसा कि आप किसी कुएं में डालना शुरू कर दिया आपने, अब 1 लाख 2 लाख 5 लाख 10 लाख आदमियों ने कुएं में 10-10 रुपये पिछली दफ़ा मैंने मिसाल अर्ज की थी डाल दिए, अब आपको नहीं पता कि ये जो 10 रुपये आपने निकाले हैं किसके हैं, नतीजतन ये मजहूलुल मालिक कहलाता है और इसके अहकाम फिर अपने हैं कि जो इसका इख्तियार जो है फ़कीह जामुल शराइत के हाथ में है वो फिर जैसा कहेगा वैसे आपको करना पड़ेगा। और अगर आप शख्स मानते हैं जैसे कि इमाम खुमैनी माना करते थे तो वो फिर जिस तरह जैद का बैंक है इसी तरह ये इस हुकूमत का भी बैंक है, जिस तरह जैद एक शख्स है ये हुकूमत भी एक शख्स की तरह है, अगरचे है तो आप दिखा नहीं सकते कौन है ये लेकिन बिलाखिर जो भी है हुकूमत नाम का एक शख्स इस कायनात में मौजूद है तो ये माल फिर उसका है। ये तकरीबन रिपीट मैंने इसलिए किया ताकि अगली जो बात शुरू हो तो थोड़ा सा आपके जहन में आपकी मेमोरी रिकॉल हो जाए तो बात करना मेरे लिए आसान हो जाएगा, वरना सब बातों में हवाला पिछली बात का ही आएगा कि पिछले हफ्ते गुजर चुका है तो वो मुमकिन है बाज़ लोगों के लिए परेशानी हो जाए। अब दो मज़ीद चीज़ें मैं आपकी खिदमत में वही तमहीदात में से दो मज़ीद तमहीदी बातें आपकी खिदमत में अर्ज़ करना चाहता हूँ। एक तो ये कि देखें इस बात को अपने जहन में रखें, ये एक बुनियाद है हमारे मज़हब तशय्यो की के परवरदिगार आलम ने जितने भी डूज एंड डोंट्स रखे हैं, आखिर शरीयत इन्हीं डूज एंड डोंट्स का नाम है, कुछ करने का नाम है, कुछ पाबंदी वाले डूज हैं कि करने ही करने हैं वाजिबात, कुछ ऑप्शनल डूज हैं कि कर लें तो अच्छा है मुस्तहबात, कुछ ऑप्शनल डोंट्स हैं कि ना करें तो अच्छा है जैसे मकरूहात, और कुछ पाबंदी वाले हैं कि जिनको ना करना ही ज़रूरी है जैसे मुहर्रमात। तो ये तकरीबन डूज एंड डोंट्स का मजमूआ है हमारी शरीयत और दीन। ये जो जिस चीज़ के ऊपर ये डू और डोंट आता है, जिसको हम कहते हैं मुतअल्लिक तकलीफ, डूज एंड डोंट्स तकलीफ शरई कहलाती हैं फ़िक़्ही इस्तिलाह में, इल्मी इस्तिलाह में तकलीफ शरईया यानी यही डूज एंड डोंट्स, जिसको आप शरई ज़िम्मेदारियाँ भी बोलते हैं, जिसको आप अहकाम खमसा से भी ताबीर करते हैं, इन्हीं को तकालीफ शरईया भी कहा जाता है। नमाज एक तकलीफ शरई है मेरी गर्दन पर, रोज़ा एक तकलीफ शरई है मेरी गर्दन पर, ये वाजिब मिसालें। अब खुद ये एक इल्मी बहस है, इल्म यानी ये बहस आती है इल्मियात के अंदर के जब आप तकलीफ़ की बात करते हैं, तो देखिए तकलीफ हुई जहमत वाला माना ये अरबी के तकलीफ में भी छुपा हुआ है, उर्दू में तो तकलीफ होती तकलीफ है, लेकिन अरबी में भी जब आप तकलीफ शरई की बात करते हैं, ये कुल्फत से ही निकला, इसके अंदर भी एक जहमत का और सख्ती का माना छुपा हुआ है। इसी वजह से इन वाजिबात और मुहर्रमात को तकलीफ शरिया कहते हैं कि ये बिलाखिर इंसान के लिए एक जहमत आवर चीज़ें। अब सुबह सुबह सर्दी में ठंडे पानी से वुजू करना, हम अमीरुल मोमिनीन तो हैं नहीं कि कहें हमारी पसंदीदा चीज़ है, दुरुस्त, लिहाजा हमारे लिए तो बहरहाल जहमत की चीज़ है। आज खुदा हाथ उठा ले तो हमें, आपका तो नहीं पता लेकिन मैं तो कम से कम सुबह उठने से छुट्टी हो जाए मेरी, तो अगर आज खुदा ऑप्शन दे दे हमें तो बिलाखिर जहमत तो है। अब एक बहस आती है इल्मियात में कि सिर्फ वाजिब और हराम है, क्योंकि जहमत तो उसी में है ना, करने ही करने हैं और नहीं करने ही नहीं करने हैं। मुस्तबात और मकरूहात तो ऑप्शनल है, आप करें करें ना करें ना करें। नमाज शब में कौन सी जहमत है, ना पढ़ें आप। अब मैं ना पढ़ने पे तशवीक नहीं कर रहा हूँ, लेकिन समझाने के लिए एक बात अर्ज कर रहा हूँ, ना पढ़ें आप, तो जहमत का पहलू उसमें नहीं है। तो बाद फोका कहते हैं कि जी जब तकालीफ शरई की बात आती है तो सिर्फ वाजिब और हराम मुराद होता है। बाद कहते हैं कि नहीं बिलाखिर अगर पढ़ना चाहें तो जहमत तो उसमें भी है ना, वो तो 7 बजे उठना मुश्किल होता है तो 5 बजे तो और भी ज़्यादा मुश्किल है उठना, तो जहमत तो उसमें भी अगर करना चाहे तो वो भी तकालीफ शरिया का हिस्सा है। अभी इस बात को छोड़ते हुए कि तकालीफ शरिया में क्या आता है, लेकिन बिलाखिर इसके अंदर भी एक जहमत का और सख्ती का माना छुपा हुआ है। तो ये जो तकालीफ हैं, तकालीफ शरिया, ये किसी ना किसी चीज़ के साथ ताल्लुक पैदा करेंगे ना। तकलीफ क्या है, वजूब, ये करना आपको। अब करना क्या है, मतलब नमाज पढ़नी है आपको, रोज़ा रखना आपको, तो ये जो रोज़ा है, ये जो नमाज है, या मतलब झूठ नहीं बोलना है, गीबत नहीं करनी है, तोहमत नहीं लगानी है, वालदेन को अजियत नहीं करनी है, ये सारी चीज़ें इनको कहते हैं मुतअल्लिकात तकलीफ, तकलीफ जिसके साथ ताल्लुक पैदा करती है। और फिर ये डूज एंड डोंट्स, यूँ समझ लें कि डूज एंड डोंट्स का एयरपोर्ट, डूज एंड डोंट्स अगर जहाज हो तो इनको उतरने के लिए कोई रनवे चाहिए ना, कोई एयरपोर्ट चाहिए ना, कोई जगह तो चाहिए जहां पे वो आके लैंड करें। तो इनका जो लैंडिंग, आप एयरपोर्ट कहें रनवे कहें जो भी कहें, मिलाकर आप वो जो स्टेशन है इनका लैंडिंग स्टेशन, वो है ये जिसको कहते हैं मुतअल्लिक तकलीफ। ये जो मुतअल्लिक तकलीफ है, इल्म कलाम में एक बहस है कि जिसका खुलासा ये है कि ये इख्तियारी होना चाहिए, गैर इख्तियारी चीज के ऊपर तकलीफ नहीं आ सकती, गैर इख्तियारी चीज़ के ऊपर तकलीफ नहीं आ सकती। खुदा हमें सांस लेने पर मुकल्लफ नहीं कर सकता कि सांस लेना ज़रूरी है तुम्हारे, वो ऑटोमेटिक चल रहा है और रुकेगा भी तो ऑटोमेटिकली रुकेगा। अब रुका हुआ हो, किसी का रुक रहा हो, खुदा कहे नहीं इसको लो, तो वो मेरे इख्तियार की चीज़ नहीं है। तो जितने भी गैर इख्तियारी फेल होते हैं वो मुतअल्लिक तकलीफ नहीं हो सकते। अब अगर कहीं पे तकलीफ आ रही है और खुदा कोई जिम्मेदारी दे रहा है कि ये करो ये ना करो, तो इसका मतलब ये है कि खुद ब खुद इसका अंदाज़ा इंसान को हो जाता है कि वो चीज़ उसके इख्तियार में है। खुदा कहते हैं कि नमाज में कस्द कुर्बत करो, अगर कस्द हमारे इख्तियार में ना होता, एक बेख्तियारी चीज़ होती कि खुद ही हो जाता है हम कैसे करें, तो कभी भी खुदा हमसे ना कहते कि नमाज में कस्द कुर्बत करो। اور کبھی بھی نہ کہتا کہ اگر نماز آپ نے دکھاوے کے قصد سے پڑھی ہے تو وہ نماز آپ کی باطل ہے. اس لیے کہ قصد اگر اختیاری چیز ہی نہ ہو تو اس کا طلب کرنا کبھی ہے, خدا کے لیے کبھی ہے کہ وہ ہم سے طلب کرے اس چیز کو. اب اگر طلب کر رہا ہے تو کیونکہ ہم طے کر چکے ہیں علم کلام میں کہ خدا کبھی کام انجام نہیں دیتا اور تمام کبھی کاموں سے منزہ ہے خدا کی ذات, تو آٹومیٹکلی یہ نتیجہ دے گا کہ اگر مانگ رہا ہے تو وہ اختیاری چیز ہے, فعل اختیاری ہے, آپ کے اختیار میں ہے, آپ کی قدرت میں ہے, کہ جس کو خدا نے تعبیر بھی کیا لا یکلف اللہ نفسا الا وسعہ, وسعت سے زیادہ خدا کسی کو تکلیف نہیں دیتا, اور اس کی وسعت اختیاریات کی حد تک ہے, غیر اختیاری چیز اس کی وسعت سے خارج ہے. اب یہ جو اتنی لمبی کہانی میں نے آپ کو سنائی, اس کی وجہ کیا ہے؟ اس کی وجہ یہ ہے کہ نیت, ارادہ کرنا یا نہ کرنا, یہ ہمارا ایک اختیاری فعل ہے. خدا نے ہم سے طلب کیا ہے. کئی مقامات آپ کو ملیں گے فقہ میں کہ جہاں پر خدا نے ہم سے ارادے اور قصد کی بات کی ہے. مثلاً فرض کریں نکاح, نکاح پڑھنے میں جب صیغہ پڑھا جاتا ہے تو اس کی شرائط میں سے ایک شرط یہ ہے کہ قصد انشاء کرے. جو بھی نکاح پڑھ لے, چاہے میں اپنا نکاح خود پڑھ رہا ہوں یا میں کسی اور کا نکاح پڑھ رہا ہوں, جو بھی نکاح خواہ ہے, جو صیغہ جاری کرنے والا ہے, اس کے لیے شرط رکھی ہے کہ تم جب صیغے کو پڑھو اور صیغے کو جاری کرو تو قصد انشاء کرو. اگر قصد انسان کے اختیار میں ہی نہ ہو, اگر قصد کرنا, ارادہ کرنا انسان کے اختیار ہی میں نہ ہو, خدا کیسے مانگ رہا ہے ہم سے؟ خدا کا مانگنا بتا رہا ہے کہ یہ ایک اختیاری فعل ہے, کہ آپ چاہیں تو قصد کریں, آپ چاہیں تو قصد نہ کریں, آپ چاہیں تو نیت کریں, آپ چاہیں تو نیت نہ کریں. یہ اس لیے میں نے یہاں پہ اس کو لے کر آیا کہ یہ ابھی آگے جا کے بات آتی ہے کہ آپ اس نیت سے لے لیں تو اس نیت سے نہ لیں, تو یوں نیت کر لیں, تو اس پہ لوگ بہت اعتراض کرتے ہیں کہ یار یہ تو ایک کھیل تماشے والی بات ہے, یہ نیت کرنا نہ کرنا, یہ ایک اختیاری چیز ہے, آپ کے اختیار میں آپ نیت کریں یا نہ کریں, یہ بالکل آپ کے اختیار کی چیز ہے. لہذا فرض کریں آپ نے سود کے بارے میں اتنی روایتیں سنی کہ اتنا شدید اور کبھی گناہ ہے کہ ماں کے ساتھ نعوذ باللہ بدفعلی کرنے کے برابر اس کا گناہ ہے, اور کیا کیا اس کا سنا آپ نے, اور گناہ نے کبیرہ کی جب فہرست سنتے ہیں تو اس میں بھی سود کا تذکرہ ہے, اکل الربا من المحرمات الکبیرہ, تو آپ ایک کبیرہ گناہ نہیں کرنا چاہتے, تو کوئی خدا نے آپشن رکھا کہ آپ اپنی نیت تبدیل کر لو تو کوئی چیز تبدیلی آ جائے اور پھر آپ جو عمل انجام دو تو وہ کبیرہ نہ ہو؟ ایک نماز آپ بغیر نیت کے پڑھیں, تکبیرۃ الاحرام بھی آپ نے کہی, آپ نے الحمد و سورہ و رکوع و سجدے, نیت نہیں کی آپ نے, نماز ہوگی آپ کی؟ نہیں ہوگی. واجبات نماز میں سے, یعنی جو چیزیں نماز میں لانا واجب ہے, اس میں سب سے پہلی چیز آپ لکھتے ہیں نیت, اس کو لانا واجب ہے. اگر یہ اختیاری نہ ہو تو میں کیسے لاؤں گا بھائی اس کو, ایک چیز جو میرے اختیار میں ہی نہیں ہے. اب دیکھیں یہ چیزیں جو بیان کی گئی ہیں, یہ میں کئی مرتبہ یہ باتیں کہہ چکا ہوں کہ دیکھیں توضیح المسائل یوں سمجھ لیں کہ ایک تھوڑی تبدیل شدہ شیپ ہے روایات کی. توضیح المسائل میں جو باتیں آتی ہیں وہ قرآن و سنت و روایات ہی سے تو فقہ استنباط کر کے پیش کرتے ہیں نا, بس اس کو روایتوں کی شکل میں پیش نہیں کیا. اب اپنی سہولت کے لیے, آپ کی سہولت کے لیے, دونوں کی سہولت کے لیے, بالآخر اس کو مسئلوں کی شکل میں پیش کرتے ہیں. والا ان کا, ان کی بیس اگر آپ جا کے دیکھیں تو وہ قرآن و سنت و روایات, وہ قوانین و قاعدے کے جو آئمہ علیہ السلام نے فقہ کو سکھائے ہیں, سمجھائے ہیں, بیان کیے ہیں, انہی کے ذریعے ساری چیزیں نکلتی ہیں. تو یہ سب چیزیں پلٹتی ہیں قرآن و سنت کی طرف. لہذا اگر یہ کہا جا رہا ہے کہ واجبات ہے یہ نماز 11 ہیں, تو یہ بالآخر یہ قرآن و سنت سے ہی نکالا ہے نا فقہ نے, جیب سے تو نہیں نکال کے دیا. اس میں سے ایک چیز واجب آپ کی نیت ہے. اب نیت کو کہاں سے آپ لے کر آئیں گے اگر آپ کے اختیار میں ہی نہ ہو کوئی چیز؟ تو یہ جو میں یہ صرف شواہد اس لیے لے کر آ رہا ہوں تاکہ یہ آپ کو تھوڑا سا ہضم ہو جائے, مطلب کہ یہ نیت ہمارے اختیار میں ہے, یہ نیت ہمارے اختیار میں. یہ پانچویں چیز. چھٹی چیز جو تمہید کے طور پر میں آپ کی خدمت میں عرض کروں, وہ یہ ہو سکتی ہے کہ ایک درود بھیج دیں محمد آل محمد، کہ پروردگار عالم نفع کمانے کا مخالف نہیں ہے، پروردگار عالم اس چیز کا مخالف نہیں ہے کہ آپ کمائی نہ کریں، اگر کمائی نہیں کریں گے تو نظام زندگی چلے گا کیسے؟ جتنا آپ کے پاس پیسہ ہے، سرمایہ ہے، جتنا آپ نے سرمایہ لگایا ایٹ دا اینڈ اتنا ہی رکھنا ہے، آپ نے نفع نہیں کمانا تو کیا ہوگا نتیجہ؟ اس کا مطلب ہے آپ کھائیں گے تو اسی سرمایہ کو ہی کھائیں گے نا، کمانا تو ہے نہیں، فرض کریں تو جو آپ کے پاس ہے، فرض کریں 1 کروڑ آپ کے پاس سرمایہ موجود ہے، شریعت نے آپ کو پابندی لگا دی بھائی یہ 1 کروڑ سے 1 روپیہ بھی اوپر نہیں جانا چاہیے، تو آپ اگر دیندار آدمی تو آپ مجبور ہیں کہ یہ 1 کروڑ سے اوپر نہ جانے پائے اگر آپ دیندار ہیں، لیکن آپ کے خرچے تو ہیں تو کیا ہوگا؟ اسی کو کھانا شروع کریں گے، اب وہ آپ کے خرچے کتنے اس کے حساب سے، کچھ سال، 2 سال 4 سال 5 سال کے اندر آپ جو ہے وہ 0 پہ کھڑے ہیں، تو سارے کا سارا معاشرہ فقیر، دوسری طرف سے کوئی بچت نہیں ہوگی تو خمس و زکات کے بھی سسٹم ختم، جو پہلے سے فقیر وہ بھی فقیر، جو پہلے کھاتے پیتے تھے وہ بھی فقیر، تو پورا معاشرہ ہی فقیروں کا معاشرہ بن جائے گا، یہ اسلام نہیں چاہتا، اسلام کہتا ہے کہ کماؤ، اسی لیے مستحب قرار دیے، جاب سے زیادہ تاکید کی گئی ہے تجارت کرو، تجارت کو مستحب مانا گیا ہے، بس اسلام نفع کمانے کا مخالف نہیں ہے، اسلام جس چیز کا مخالف ہے وہ ہے سود، اسلام نے آ کے خط بطلان اور کراس اگر لگایا کسی چیز پہ تو وہ سود کے اوپر لگایا، اسلام کہتے ہیں کماؤ لیکن سود نہ کماؤ، سودی نظام سے نہ کماؤ۔ اب میں ایک سوال کرنے کا حق رکھتا ہوں آپ کی طرف سے بھی نیابتاً اور اپنی طرف سے اصالتاً پروردگار عالم سے، کہ پروردگارا اگر کمانے کو تو کہہ رہے کہ کماؤ، نفع کماؤ، درست، سود نہ کماؤ، تو کیا راستے ہیں ہمارے پاس پھر نفع کمانے کے؟ تو شریعت نے آپ کو کچھ ایسے عناوین دیے ہیں کہ جو نفع کمانے کے اعتبار سے آپ کے لیے جائز طریقے ہیں، یوں سمجھ لیں کہ شریعت کے اعتبار سے نفع کمانے کے ہو گئے 2 طریقے، جائز طریقہ، حرام طریقہ۔ جب حرام طریقے میں فراڈ آتا ہے، حرام طریقے میں ظلمن کسی کا مال چھین لینا، غصب کر لینا، یہ آتا ہے، اسی حرام طریقوں میں فائدہ حاصل کرنے اور نفع کمانے کا ایک طریقہ سود کے ذریعے نفع کمانا بھی آتا ہے، درست۔ اس کے پیرلل جو جائز طریقے ہیں کمانے کے، نفع کمانے کے، آپ کاروبار کریں، کاروبار کے ذریعے جو نفع کمائیں گے آپ وہ بالکل جائز نفع ہو جائے گا، آپ کاروبار نہیں کرنا چاہتے تو ایک کام کریں، انویسٹمنٹ کے دوسرے طریقے اپنا لیں، مثلا آپ فرض کریں ایک گھر خرید لیں اور اس کو کرائے پر دے دیں، اجارہ، جس کو فقہی زبان میں کرائے کو اجارہ کہتے ہیں، تو اجارے کے ذریعے آپ کمائی کر سکتے ہیں، یہ جائز طریقہ ہے۔ آپ مضاربہ کر لیں، آپ کے پاس خود ہمت نہیں ہے، آپ کہیں اور مصروف ہیں، آپ پیسہ آپ لگائیں، محنت کسی اور کی ہو، پروفٹ ریشو طے کر لیں کہ پروفٹ میں سے اتنا تمہارا اتنا میرا، یہ جو کمائی ہوگی آپ کی مضاربے کے ذریعے حلال کمائی ہے آپ کے لیے۔ مشارکہ، پارٹنرشپ، کچھ پیسہ آپ لگائیں، کچھ پیسہ کوئی دوسرا لگائے، دونوں پیسوں سے مل کر آپ کوئی کام شروع کر دیں اور ریشو طے کر لیں اپنا، بالکل جائز طریقہ ہے مشارکہ۔ تو شریعت نے اگر ہمیں ایک ناجائز طریقے سے روکا ہے کہ یہ طریقہ نہ اپناؤ، تو اس کے مقابل میں شریعت نے ہمیں دوسرے طریقے بھی سکھائے ہیں کہ یہ نہ کرو مگر یوں کر لو۔ لہذا کمانا منع نہیں ہے، نفع حاصل کرنا منع نہیں ہے، 2 لاکھ بنانا منع نہیں ہے، 2 لاکھ سود کے ذریعے بنانا منع ہے، کاروبار کے ذریعے، مضاربہ کے ذریعے، اجارے کے ذریعے، مشارکہ کے ذریعے جائز ہے۔ تو شریعت ہمیں، دیکھیں ہر جگہ یہ ہے نا، یعنی احکام شریعت تو ہر جگہ یہ، مثلا فرض کریں दो रास्ते हैं आपके पास कहीं जाने के। एक रास्ता आपको पता है कि ये ऐसा रास्ता है कि जिसके ऊपर हलाकत का इम्कान है, ये रास्ता सेफ रास्ता है, यहां पे भी शरीयत आपको रोक देगी। अब आप सफर पे निकल रहे हैं, यहीं पे आपको रोक देगी कि आपके लिए चलना तो जायज है, चलने का मैं मुखालिफ नहीं हूं, सफर करने का मैं मुखालिफ नहीं हूं, मैं तुम्हें सिर्फ ये कह रहा हूं कि इस रास्ते पे ना चलो जो हलाकत का सबब बने, इस रास्ते पे चलो जिस पे तुम्हारे लिए कोई खतरा। तो जाने का मैं मुखालिफ नहीं हूं, लेकिन यह मैं तुम्हें गाइड जरूर करूंगा कि यहां ना चलो यहां चलो। यही काम शरीयत यहां पे भी कर रही है। कमाने की मैं मुखालिफ नहीं हूं, शरीयत आपको कहती है कि मैं कमाने की मुखालिफ नहीं हूं, लेकिन कमाए जरूर कमाए, लाख को दो लाख और दो लाख को चार लाख बनाए, लेकिन इस रास्ते पे चले बगैर, इस रास्ते पे चलकर। दुरुस्त? तो ये शरीयत ने हमें बताने की कोशिश की है कि ये जो है, ये जो दो आखिरी जो दो मसले हैं, एक तो अकाउंट्स खोलने के हवाले से और पांचवा वाला मसला, और जो बाकी पांचवा और छठे जो दो तमहीदें हैं, ये आपको इस्लामिक बैंकिंग में फायदा देंगी कि इसकी इंशाल्लाह तफसीलात बाद में आएंगी। एक दुरूद भेज दें मोहम्मद वाले मोहम्मद पर। अब ये तमहीदें अगर आपके जहन में हो तो अब हम तत्वीकी मरहले में जा रहे हैं। अब आके देखें कि इनकी रोशनी में बैंकिंग में होता क्या है, हम क्या कर सकते हैं, कैसे कर सकते हैं और क्या नहीं कर सकते हैं और कैसे नहीं कर सकते हैं। अब ये इस मरहले में हम दाखिल हो रहे हैं। देखिए, सबसे पहले तो मसला आता है अकाउंट खुलवाना जायज है या जायज नहीं है। दुरुस्त? बल्कि इसको शुरू करने से पहले एक तमहीदी चीज और भी डाल दूं, सातवीं चीज, वो इसी से रिलेटेड है। वो ये है कि फिक्र के अंदर माशाल्लाह आप लोगों के साथ गुफ्तगू करने में इतनी मुश्किल इसलिए नहीं पेश आती कि सब लोग फिक्र फकाहत से आशना है और हाजी साहब भी बैठे हुए हैं मिलाकर, जिनकी बड़ी खिदमात हैं, इसमें तो कोई शक ही नहीं है। तो इसलिए ज़रा आसान हो जाती है ना बात, जब लोगों को समझ में आ रही हो और लोग उस वादी से टच में हों तो बात करना निस्बतन आसान होती है, वरना एक बात को समझाने के लिए पहले चार बातें समझानी पड़ती हैं, फिर कहीं जाके उस एक असल बात को समझाना पड़ता है, अगर कोई ऐसा माशरा हो जो ना आशना लोग हों। देखें, फिक्र में कर्जे के चैप्टर में एक मसला है, और वो मसला ये है, मैं सिर्फ मसला बता रहा हूँ, बाद में किलो काल हो गया आपको, लेकिन वो अपनी जगह पर है। लेकिन मसला वो ये है कि अगर आप किसी को कर्जा दें, दुरुस्त, तो जो कर्जा लेने वाला है उसके लिए एक मुस्तहब आदाब में से एक अदब ये है, इस्लाम उसको ये अदब सिखाता है कि जब कर्जा वापस करो तो थोड़ा ज़्यादा वापस करो। 100 रुपया लिए तो 125 मसलन दे दो, 110 रुपये दे दो, ये उसके लिए एक मुस्तहब है। मैं 100 के देकर 125 डिमांड करूं तो ये सूद हो जाएगा। कर्ज के अंदर यही है ना, कर्ज मैंने पिछली दफा अर्ज किया था कि कर्ज के जो आपके लिए कोई फायदा लेकर आए वो सूद है। अगर मैं आपके पास फर्ज करें कोई शख्स आया कि जनाब मुझे 10,000 रुपये चाहिए, आपने कहा ठीक है ले जाओ 11 दे देना, कहते नहीं मैं तो 10 ही दूंगा, तो फिर जाओ कहीं और से ले लो। आप मुसर रहे हैं, शर्त कर रहे हैं, गोया पाबंद बना रहे हैं उसको कि मैं 10 इस शर्त पे दूंगा कि तुम मुझे 11 वापस करोगे। अगर वो इस शर्त को कबूल करता है तो ये 11,000 हो गया सूद, हराम, गुनहगार भी हैं और वो मुस्तहिक भी नहीं होगा, यानी अगर वो लाके इसको दे भी दे तो ये मुस्तहिक भी नहीं होगा, उसका मालिक भी नहीं बनेगा। लेकिन अगर फर्ज करें इसने कुछ नहीं कहा, ना कोई शर्त ना कोई शुरूत, बाज़ औक़ात होता है कि जो लेने वाला उसे तवक्को भी नहीं होती, उससे सिर्फ इतनी तवक्को थी कि ये 10 भी वापस कर दे तो बड़ी बात है, मगर कोई दीनदार आदमी था, मसला सुना हुआ था, समझा हुआ था, वो खुद ही 10 के 11 ला के उसने आपको दे दिए। आपने कहा भाई ये तो मैंने 10 दिए, कहा कोई मसला नहीं आप रखें मेरी तरफ से, कम है ऐसे माशे में तो कर्जा देने वाले वापस नहीं मिलते, ये तो इजाफी दे रहे हैं। ये जो 1,000 रुपया अब मेरी जेब में आ रहा है ये सूद नहीं है, ये मेरे लिए जायज और हलाल माल है। दुरुस्त? ये एक मिसाल। एक और मिसाल आपकी खिदमत में अर्ज करूं ताकि फिर अकाउंट खोलने के ऊपर चलें। दूसरी मिसाल ये है कि फर्ज करें कि दो आदमी एक साथ आपके पास कर्जा लेने आए, दोनों को 10,000 रुपये चाहिए, एक को देखकर आपको तजर्बा हो चुका है कि ये ज़्यादा वापस करता है, आपको हालत तजर्बे की वजह से या किसी भी वजह से किसी ने बताया आपको कि यार ये समझदार और दीनदार आदमी है, आप 10 देंगे तो 11 देगा आपको। दूसरा वाला जो है वो 10 देगा तो लेगा तो 10 ही वापस करेगा, 11वां नहीं देगा वो। अब आप सवाल, आया आपको ये इख्तियार है कि आप किसी को भी चूज करें कर्जा देने के लिए, वो 10 लेकर 11 देने वाले को दें या 10 देकर 10 वाले को दें, या नहीं आप पाबंद है इस बात के कि क्योंकि आपको पता है कि ये एक ज्यादा देगा लिहाजा आप इसको नहीं दे सकते, उसी को दें जो 10 के 10 ही देगा। शरीयत कहती है आप कोई पाबंद नहीं है, आपको अभी भी इख्तियार है, बा इनके आप जानते हैं कि ये ज्यादा देगा, इस ज्यादा देने के बावजूद आपको इख्तियार है कि आप चाहें तो इसी को ही कर्जा दें, उसको बोलें भाई मेरे पास एक ही 10,000 थे वो मैंने दे दिए, 11 वाले को दे दिए, तुम्हें मैं नहीं दे सकता। दुरुस्त, डिमांड बस ये ध्यान में रखें कि कुछ शर्त तो डिमांड नहीं है आपकी, एक जिसको कहें ना खारजी तौर पर आपको खुद से पता है। अब इसकी वजह कुछ भी हो सकती है, तजर्बा भी हो सकता है, किसी ने आपको मालूमात फराहम की, कोई भी वजह हो सकती है, लेकिन बिलाखिर आपको ये पता है कि ये इस मुस्तब पे अमल करते हुए ज्यादा देगा, उसका मुस्तबात से कोई ताल्लुक नहीं, वो वाजिब और हराम वाले तो वो सिर्फ 10,000 वापस करेगा। तब भी आपके पास ये ऑप्शन और इख्तियार मौजूद है कि अगर आप चाहें तो ये 10,000 उस शख्स को कर्जा दें कि जिसके बारे में आपको मालूम है कि ये आपको 10 के 11 वापस करेगा। शरीयत आपको पाबंद नहीं करती कि नहीं अब पता चल गया तो अब आप उसको नहीं दे सकते, नहीं, पता चल जाए तब भी दे सकते हैं और ना पता हो तब भी दे सकते हैं, दोनों सूरतों में दे सकते हैं, ये भी ज़हन में रखें। अब चलते हैं हम अकाउंट खोलने के लिए। लोग सवाल करते हैं जी हम सेविंग अकाउंट खोल सकते हैं या करंट ही खोलें, क्योंकि करंट अकाउंट में क्या होता है मालूम है कि कुछ नहीं मिलना, ये वो 10,000 वाला आदमी है, और सेविंग वाला मालूम है कि 1,000 रखेंगे तो कोई तो अंडे बच्चे देगा, ये भी चाहे 1,000 ही हो आखिर में कुछ ना कुछ तो, चाहे 54 ही सही बढ़ के मिलेंगे, ये हमें इल्म है। तो क्या इस इल्म की वजह से अब हमारे लिए पाबंदी होगी कि हम सेविंग अकाउंट नहीं, क्योंकि अकाउंट खोलने का मतलब है कर्जा देना, अकाउंट में पैसे रखना यानी कर्जा देना सामने वाले को, उसी तफसील के मुताबिक कि जो अभी रिपीट भी की और पिछले हफ्ते भी बड़ी तफसील से आया। तो ये जो अब मैं कर्जा दे रहा हूं, अब ये आ गया इसी सिचुएशन पर जो अभी मैंने आखिर में अर्ज की कि दो समझे फर्ज करें दो अकाउंट हैं, समझें दो शख्स हैं, ये एक सेविंग अकाउंट और एक करंट अकाउंट, ये वो आदमी है कि जो 10 लेके 10 ही देगा, ये वो आदमी है जो 10 देके 11 देगा। तो शरीयत कहती है आपकी मर्जी, आप जिसको मर्जी दें, आप चाहें तो 11 वाले को दे दें। तो इससे आपको ये तो अंदाज़ा हो गया कि अब आपके लिए कम से कम सेविंग अकाउंट खुलवाने में कोई शरण मुश्किल नहीं है। सिर्फ एक मुश्किल जो हो सकती है, जो मुमकिन आप लोगों के जहनों में आए कि भाई यहां तो हमने कोई कॉलो करार नहीं किया था, जो कर्जा लेने आया था 10 और 11 वाली मिसाल में, उसने कहा जी कर्जा चाहिए, मैंने कर्जे के 10,000 पकड़ा दिए, उसने वापसी में 11,000 दे दिए, कोई हमारा एग्रीमेंट तो नहीं हुआ। लेकिन जब हम अकाउंट खोलते हैं तो उसमें तो एक एग्रीमेंट साइन करते हैं हम, उसमें तो हमारा एग्रीमेंट साइन होता है, दुरुस्त। तो आया इस सिग्नेचर से कोई असर पड़ता है मसले की हकीकत पर कि अब साइन कर दिया आपने तो गोया आपने बैंक को पाबंद कर दिया, तो गोया आपने बैंक के ऊपर शर्त लगा दी, अब जब शर्त हो गई तो अब आप नहीं कर सकते, क्योंकि शर्त के बाद जो ज्यादा मिलेगा वो सूद हो जाएगा। इसके लिए मैं आपकी खिदमत में अर्ज करूं कि नॉर्मली फुकहा जो इसका सलूशन बताते हैं, देखें पहले तो इस बात को याद रखें कि शर्त यानी दो तरफा पाबंदी, ये पिछली दफा भी मैंने अर्ज किया था, शर्त यानी दो तरफा पाबंदी, मैं आपको पाबंद करूं और आप मुझे पाबंद कर रहे हैं, जब दो तरफा पाबंदी होगी तो उसको कहते हैं हम शर्त, दुरुस्त। अब जब आप अकाउंट खोलते हैं और एक फॉर्म लंबा चौड़ा पता नहीं 8, 10, 12, 15 वो साइन आपसे लेता है, इधर भी साइन करो उधर भी, आप भी पढ़े बगैर आंखें बंद करके इधर भी साइन मार रहे होते हैं उधर भी साइन, हर साइन पे साइन चल रहे होते हैं। अब शायद मेरा मुझे नहीं मालूम, अब मैं कुछ तो माशाल्लाह थोड़े हसास होते हैं इन चीज़ों में, लेकिन नॉर्मली शायद जितने यहाँ पर बैठे हुए होंगे और इनके अकाउंट्स अगर होंगे तो मुझे लगता नहीं है कि इनमें से कोई भी ऐसा हो जिसने पहले पूरा फॉर्म और उसकी शरायत पढ़ी हो और फिर साइन किया हो। मैं भी आपके साथ हूँ वैसे, इतना टाइम किसके पास, इतना बारीक बारीक लिखा होता है, इतने इतने सफ़े कौन पढ़ेगा बैठकर, किसके पास इतना टाइम है। लिहाजा आमतौर पर कोई नहीं पढ़ता, और मालूम होता है कि बिलाखिर ये इसी किस्म की सारी बातें लिखी होंगी कि जी हमारी पॉलिसीज के साथ आप एग्री करें और ये वो अला बला सारी, तो इसलिए आंखें बंद करके साइन कर देते हैं। देखें ये जो नियत का मसला मैंने अर्ज़ किया, इस बात को हमेशा जहन में रखें कि नियत, मैंने कहा ना आपका इख्तियारी फ़ैल है, आप कस्ट ना करें, आप ये कस्ट किए बगैर कि मैं इसको पाबंद बना रहा हूँ। आप मुझे एक बात बताएं, ये बहुत से लोगों को आपने देखा होगा फारिग बैठे पेपर पे खेलते रहते हैं, कभी कोई कोई होगा अपने साइनों की प्रैक्टिस करता रहेगा, साइन कर रहा है नहीं कर रहा, किसी नियत से कर रहा है, किसी कस्ट से कर रहा है, किसी इरादे से कर रहा है, वो ऐसे कर रहा है, बस एक ऐसा ही साइन आप उस फॉर्म पे भी कर दें बगैर नियत किए कि मैं जो इसके अंदर शरायत अगर लिखी हुई है ये शर्त कि मैं आपको पाबंद बना रहा हूं, उस शर्त के कस्द के बगैर एक बस साइन कर दें आप बिला कस्दिन एज अ फॉर्मेलिटी। आप इस साइन में पाबंदी का कस्द ना करें, आप इस साइन को उस कस्द के बगैर सिर्फ एक फॉर्मेलिटी के तौर पर, और हम कर भी ऐसे ही रहे होते हैं नॉर्मली, कहना पता भी नहीं होता किस चीज़ पे साइन करें, उसने कहा इधर एक इधर एक उधर, कार्ड देगा दो साइन इस पे डाल दो, अंगूठे लगवा देगा आगे आगे पीछे बिलाकर। तो ये हमारे इख्तियार में है कि हम एक साइन करें और उस साइन करते वक्त कस्द ना करें, दुरुस्त। तो एक बिला कस्द अगर आप साइन करते हैं तो उसकी फॉर्मेलिटी भी पूरी होगी, क्योंकि साइन के बगैर तो वो अकाउंट खोलेगा नहीं, और क्योंकि आपने कस्ट नहीं किया तो आपके लिए भी कोई मसला नहीं, आपने उसको कोई पाबंद थोड़ी किया कि आप मुझे दोगे दोगे ज्यादा, नहीं दोगे तो ना दो। लिहाजा इस तरीके से जब आप अकाउंट खोलते हैं तो अकाउंट खोलने में कोई आपको मुश्किल पेश, बस नियत का वो जो शरायत का मसला था वो हमने कस्ट के जरिए हल कर दिया कि कस्ट ना करें तो मसला ही हल है, बाकी ज्यादा देने का मसला वो भी हमने इसी तरह से हल कर दिया कि इल्म से पाबंदी नहीं आती, ज्यादा आपको मालूम है कि उसने ज्यादा देना है तो ठीक है दे दे, हम पाबंद नहीं करेंगे उसको कि वो ज्यादा दे। और अगर कोई इसकी जो आमतौर पे समझाने के लिए जो बात किया करते थे वो यही थी कि हम पाबंद नहीं करेंगे, यानी फर्ज करें उसने आपको कहा जी इस अकाउंट पे हम इतना सूद देते हैं, नहीं दिया उसने, कम कर दिया, तो आप जाके उसे झगड़ेंगे नहीं। पाबंद ना करने का मतलब है ना कि अब आप पाबंद नहीं हो आप देने के लिए, क्योंकि जहां पे पाबंदी होती है वहां पर तो फिर आप गिरेबान पकड़ सकते हैं ना सामने वाले का, भाई आपने ये बात कही थी पूरा करो, इसको कमिटमेंट है साइन किया हुआ है हमने, आप उसको पकड़ सकते हैं। अब आप ये काम नहीं करेंगे क्योंकि आपने साइन तो इस कस्ट के साथ किया ही नहीं है, तो आप नहीं कह सकते हमने साइन किया हुआ है, ये साइन तो एक सिर्फ समझे फॉर्मेलिटी आपने पूरी की थी उनकी, बाकी पाबंद आपने नियत ही नहीं की कि मैं उसको पाबंद कर रहा हूं, देगा देगा नहीं देगा नहीं देगा। लिहाजा अब आप फर्ज करें आपने एक बड़ी अमाउंट रखी हुई हो, क्योंकि बहुत सारे लोगों के घर ही इस पे चल रहे हैं आजकल, फारिग हुए पीएफ वगैरह ग्रेजुएटी वगैरह सब को जमा किया और फिक्स डिपॉजिट पे रख दिया, अब खुद आराम की जिंदगी गुजार रहे हैं और ग्रेवी जो आ रही है उस पे घर चल रहा है। तो अब मसला यह है कि फर्ज करें आपने मतलब अच्छी खासी अमाउंट रखी, इतनी अमाउंट रखी हुई कि आपका घर चल रहा है, एकदम पॉलिसी चेंज हुई, उन्होंने कहा जी अब हम इस पे भी सेविंग पे भी हम नहीं देंगे आपको, तो आप झगड़ा नहीं करेंगे उससे, जहां आपने झगड़ा किया ये इसका मतलब है ये कष्ट करेगा कि आपकी नियत में गड़बड़ थी, आपको झगड़े का कोई हक नहीं है। आप अपना रखवाना आगा सिस्तानी की ताबीर है कि आप अपने रखवाने को इस इजाफी देने के ऊपर दायर मदार ना करें कि इजाफी देगा तो ही रखवाऊंगा, नहीं देगा तो नहीं रखवाऊंगा, नहीं मुझे रखवाने ही रखवाने, दे देगा तो दे दे, नहीं देगा तो नहीं दे। ये अकाउंट खोलने के एतबार से, लिहाजा अकाउंट खोलने में कोई मुश्किल नहीं है, आप सेविंग आप जाके मालूमात भी कर सकते हैं कि भाई कौन सा बैंक कितना दे रहा है, उसमें भी कोई हर्ज नहीं है, क्योंकि असल मसला है अकाउंट खोलते वक्त साइन का मसला, उसमें आपने कस्ट नहीं करना, बाकी अल्लाह अल्लाह खैर सल्लाह सारी मुश्किलात ऑटोमेटिकली आपकी हल हो जाएंगी। लिहाजा अकाउंट खोलने में कोई मसला नहीं है, आप सेविंग अकाउंट खोलना चाहें तो सेविंग अकाउंट खोल सकते हैं, आप करंट अकाउंट खोलना चाहें तो करंट अकाउंट खोल सकते हैं, इसके अलावा भी कोई होता तो मुझे नहीं पता वो भी खोल सकते हैं, दुरुस्त। ये तो हो गया अकाउंट खोलने की हद तक मसला। अगले मरहले में चलते हैं। अब अकाउंट तो खुल गया, अब हम पैसे रखवाना चाहते हैं अकाउंट में। फर्ज करें जब इजाज़त मिली गई तो हमने सेविंग अकाउंट खुलवा लिया। अब सेविंग अकाउंट में आपने पैसे रखवाए, पैसे रखवाए यानी आपने कर्जा दे दिया। अब उसने उठा के इस पर आपको ईयर एंड पर या छः महीने पर जो भी इनकी पॉलिसीज होती हैं आपको एक प्रॉफिट शो कर रही है आपकी स्टेटमेंट कि मतलब फर्ज करें 5,000 रुपये आपको प्रॉफिट मिला है। अब वो लोग तो प्रॉफिट बोलते हैं लेकिन असल में तो मालूम है हमें, हमने तो कर्जा दिए तो उसने कर्जे के ऊपर हमें ज़्यादा दिए, तो ये तो माहियतन तो इसको सूद होना चाहिए। तो इस सूद को हम ले सकते हैं या नहीं ले सकते, इस सूद को हम ले सकते हैं या नहीं ले सकते। अब ये जो चार किस्में बैंक की थी उसके हिसाब से सबका मसला थोड़ा थोड़ा फर्क पड़ जाएगा। प्राइवेट मुस्लिम बैंक वो आपको प्रॉफिट देता है, आया आप प्राइवेट मुस्लिम बैंक का प्रॉफिट ले सकते हैं या नहीं ले सकते। आगा सिस्तानी ये फरमाते हैं कि प्राइवेट मुस्लिम बैंक से आप प्रॉफिट नहीं ले सकते। चलो सही है, आपने उसको असल में ये जो नियत वाला मसला ना, आगा सिस्तानी ने इस नियत वाले मसले को प्राइवेट मुस्लिम बैंक में नहीं माना है। लिहाजा नियत वाला मसला यानी आप ये नियत करें कि मैं इसको अगर नहीं देगा तो मैं इसको अकाउंट खोलने की हद तक तो सही है, अकाउंट खोल लिया, रख दिया आपने पैसे, लेकिन वो कहते हैं कि ये अगर आपको नहीं, माजरत के साथ वो लोन के अंदर बोलते हैं, यहाँ तक मानते हैं आगा सिस्तानी कि आप अब उसी नियत के साथ कि आप पाबंद नहीं कर रहे हैं उसको, आप पैसे रखवाएं। ये जो पैसे दे रहा है आगा सिस्तानी कहते हैं कि अगर आपको इस बात का इत्मीनान है, क्योंकि वो तो सूद दे रहा है आपको अपने हिसाब से ना, तो आपने नियत नहीं की है लेकिन उस वो तो नियत कर रहा है, वो आपको सूद दे रहे। आगा सिस्तानी कहते हैं कि अगर आपको इस बात का इत्मीनान है कि जिसका भी ये बैंक है, जो भी इसके ऑनर्स हैं, सिंगल पर्सन या उससे ज्यादा, ये ऑनर्स या ऑनर इस बात पर राजी है कि आप इस अमाउंट में जो मैंने आपको दी है आप इसको इस्तेमाल कर लें, यानी हत्ता उस सूरत में भी ये राजी है कि जब उसको ये पता चल जाए कि आप इस माल के मुस्तहिक नहीं हैं, तब भी वो कहेगा कि कोई बात नहीं आप इस्तेमाल कर लो, तब भी वो ये कहेगा कि आप इसको इस्तेमाल कर लो। फिर ब्रैकेट में एक जुमला लिखा आगा सिस्तानी ने कि आमतौर पर ऐसा ही होता है, इसलिए कि वो अगर 5,000 आपको दे रहा तो शायद पता नहीं इस 5,000 के पीछे खुद अपनी जेब में कितने रखता है वो, दुरुस्त। हल अफोर्ड करें आप गए जी 5,000 ये तो मेरे नहीं बने ये आपके हैं, अगर कहे अच्छा मेरे हैं तो वापस कर दो मुझे, तो आप अपना पैसा भी वहां से निकाल लेंगे। अगरचे आपकी देते वक्त तो वो नियत नहीं थी लेकिन मिलाकर जो एक मिजाज है इंसान का उसके हिसाब से अर्ज कर रहा हूं, तो ये ना भी निकालें आप अपनी नियत के हिसाब से, लेकिन उसको ये खौफ होगा कि ये पैसे ना निकाल ले। 5,000 वाले इसके तो कहेगा निकाल ले तो कोई हर्ज नहीं है, लेकिन जिसने 50,00,000 रखे हुए हों उसके बारे में तो 10 दफा सोचेगा कि यार ये अगर 50,000 ले गया मेरे हाथ, 50,00,000 निकाल के ले गया तो मैनेजर सबसे पहले तो उसकी परेशानी होगी कि मैं आखिर में इसको पूरा कैसे करूंगा अपने जो टारगेट मुझे दिया हुआ होता है। तो बिलाखिर एक बैंकिंग के निज़ाम के हिसाब से उनके लिए मुश्किल है, लिहाजा वो कहेगा कि 50,00,000 भी आपने रखा हुआ और 50,00,000 के ऊपर उसने 5,00,000 भी आपको प्रॉफिट दे दिया, तो लेकिन ये 5,00,000 उसी तरह जैसे वो 5,000, वो 5,000 आपको फर्ज करें 50,000 पे दे रहे, ये 50,00,000 पे आपको 5,00,000 दे रहे, तो रेशो के हिसाब से वो उसी हिसाब से ही बनता है, लिहाजा वो कहेगा कि कोई मसला नहीं आप ये भी खा लो, चाहे वो 5,00,000 है उसके बावजूद वो कहेगा खा लो कोई मसला नहीं है। बकौल आगा सिस्तानी के कि नॉर्मली ऐसा ही होता है और ज़ाहिरन सही कहा उन्होंने। तो अगर ये इत्मीनान है तो आप इस माल के इसके बावजूद के मालिक नहीं हैं, आप इस माल को इस्तेमाल कर सकते हैं, आप इसके बावजूद के इस माल के मालिक नहीं हैं शरई तौर पर, लेकिन उसके बावजूद आप इस माल को इस्तेमाल कर सकते हैं, इससे अगर कोई चीज़ खरीदेंगे तो आप उस चीज़ के मालिक बन जाएंगे, यानी इस माल को इस्तेमाल करने में हर्ज नहीं है। अगर एक देखें, एक है कोई बहुत ही वसवासी किस्म का आदमी है उसको जल्दी इत्मीनान हासिल नहीं होता, उसका मसला अलग है, लेकिन अगर कोई नॉर्मल इंसान है تو میں نے کہا نا یہ اطمینان تقریباً ہوتا ہی ہے کہ وہ جو مالک ہیں وہ اس کے استعمال پر راضی ہیں، کیونکہ آپ کو اگر کچھ اماؤنٹ دے رہے ہیں تو بہت اماؤنٹ، اس سے زیادہ ہی اماؤنٹ انہوں نے خود کمائی ہے اور اپنے خرچے اس سے نکال رہے ہیں، درست؟ لہذا نارملی یہ راضی ہوتے ہی ہیں. اگر یہ کسی کے پاس اطمینان ہو تو آسان مسئلہ یہ ہے کہ پرائیویٹ مسلم بینک سے ملا ہوا پروفٹ استعمال کرنا جائز ہے، اس میں کسی قسم کی کوئی مشکل نہیں، بلکہ یہ زیادہ آپ کے لیے سوٹیبل ہے باقی گورنمنٹ بینک کی نسبت یا سیمی گورنمنٹ بینک کی نسبت. ممکن ہے اس بینک کی نسبت اس کا ریشو تھوڑا بہت کم ہو، مطلب آپ فرض کریں کسی گورنمنٹ بینک میں جائیں وہ آپ کو، اب مجھے نہیں معلوم کیا ریشو چل رہے ہیں، ایک مثال بنا رہا ہوں، فرض کریں وہ 10% دے رہا ہوں آپ کو، اور آپ مثلا الحبیب میں جائیں وہ آپ کو مثلا فرض کریں 8% دے رہا ہوں، 2% یہ اس سے کم دے رہا ہے، لیکن ایٹ دا اینڈ، ابھی اس کا مسئلہ جب آئے گا تو آپ کو اندازہ ہوگا، ایٹ دا اینڈ یہ آپ کے لیے فروٹفل ہے، 8% اس 10% سے زیادہ فائدے مند ہے. وہ کیسے ہوگا؟ وہ جب گورنمنٹ کا مسئلہ آئے گا تو وہ خود ہی آپ کو اندازہ ہو جائے گا کہ کیسے ہوگی کہانی. بس پرائیویٹ مسلم بینک میں پیسہ رکھوانا بھی جائز ہے، صرف آپ کو قصد یہ رکھنا ہے کہ میں اس سے جھگڑوں گا نہیں، شرط نہیں کرنی میں نے اس کے ساتھ، بلا شرطن آپ اس کے پاس پیسہ رکھوائیں، وہ جو زیادہ دیتا ہے اگر آپ کو اطمینان ہے کہ وہ اس کے استعمال پر راضی ہے تو آپ اس پروفٹ کو یوز بھی کر سکتے ہیں، اس میں بھی کسی قسم کی کوئی مشکل نہیں ہے. کسی کو کچھ دینا نہیں، کسی سے کوئی اجازت نہیں لینی، بس آپ ہیں اور آپ کا پروفٹ ہے، کھائیں پیئیں عیش کریں. یہ پرائیویٹ مسلم بینک کا مسئلہ ہے. گورنمنٹ بینک، اب وقت بھی کم ہے بہرحال، اور میں یہ سمجھ رہا ہوں کہ شاید اب مزید ہم آگے بڑھے تو مجھے نہیں پتہ کتنوں کو بدہضمی ہوگی، لیکن کیونکہ مشکل مسئلے ہیں، تھوڑے سے روٹین سے ہٹ کر مسائل ہیں، ہم لوگ تو آدمی صرف فون کر کے پوچھیں گے آغا صاحب یہ بتائیں کہ جی اس بینک میں پیسے رکھے ہوئے ہیں پروفٹ لے سکتے ہیں؟ آغا صاحب نے کہہ دی ہاں جی لے سکتے ہیں، کسی میں کہہ دی ہاں جی لے لیں آدھا صدقہ کر دیں. اب وہ ساری کہانی تو آغا صاحب سناتے نہیں، میں آپ کو ساری کہانی سنا رہا ہوں، تو وہ کہانیوں کی وجہ سے مسئلہ تھوڑا سا مجھے اندازہ اس بات کا کہ ہے تو ہیوی، لیکن وہی والی بات ہے اگر ایک مرتبہ آپ کو ساری کہانی سمجھ میں آ گئی تو سب کچھ آپ کو سمجھ میں آ جائے گا، پھر آپ کو یہ پریشانیاں نہیں ہوں گی کہ ہر ہر بینک کے لیے آپ ہر دفعہ مسئلہ پوچھیں، فون کریں، ہر پالیسی کے لیے آپ پوچھیں یہاں رکھوا سکتے ہیں وہاں رکھوا سکتے ہیں، یہ سارے حکومتی اور پرائیویٹ اسکیم کا ایک ہی مسئلہ ہے. تو وہ آپ کے لیے ساری اچھے طریقے سے وہ ایک جس کو کہتے ہیں نا کلیئر ویژن آپ کے سامنے آ جائے گا کہ کہاں آپ کیا کر سکتے ہیں اور کیا نہیں کر سکتے ہیں، کتنا لے سکتے ہیں کتنا نہیں لے سکتے ہیں، ساری کہانی آپ کے لیے ہے. مشکل مرحلہ لیکن بالآخر انما العسر یسرا، عسر کے بعد ہی یسر آتا ہے، تو تھوڑے عسر سے گزریں گے تو یسر تک انشاءاللہ پہنچ جائیں گے. سوال جواب میں آج بھی چاہوں گا تو یہی کہ نہ کریں، یا اگر کرنا ہے تو جتنا میں نے ابھی تک بولا اس کی حد تک، لیکن یہ آپ لوگ پابند رہتے نہیں ہو. 5 منٹ ہیں، اس 5 منٹ میں اگر کسی کو جتنا ابھی تک میں نے کہا ہے، کوئی گورنمنٹ اسکیم کے بارے میں ابھی سوال نہیں کرے گا، سیمی گورنمنٹ کا سوال نہیں کرے گا، کریڈٹ کارڈ کا سوال نہیں کرے گا، اور لانگ ٹرم اینڈ شارٹ ٹرم جو اس کا ابھی کوئی سوال نہیں کرے گا، اس لیے کہ وہ ابھی آئے نہیں، وہ آئیں گے ابھی، لیکن جہاں تک ابھی تک میں نے بولا ہے پچھلے ہفتے اور آج کے ہفتے کا، اس میں کسی کو کچھ پوچھنا ہے، کچھ مبہم ہے، کچھ نہیں کلیئر ہوا، کچھ سمجھ میں نہیں آیا، تو وہ پوچھ سکتے ہیں اگر ہے کسی کا کوئی سوال. دونوں کا ایک جیسا نظریہ، ابھی تک آغا خوئی اور آغا سیستانی ایک ساتھ چل رہے ہیں. دیکھیں سوال نہ کرنے کی 2 وجہ ہو سکتی ہیں، یہ میں پہلے بھی بعض جگہ پہ عرض کر چکا ہوں، یا تو بہت اچھا سمجھ چکے ہیں آپ، میرا بیان ہی بہت اچھا تھا تو یہ میری طرف پلٹتا ہے، یا یہ کہ یہ بھی میری طرف پلٹتا ہے کہ اتنا خراب بیان تھا کچھ سمجھ میں نہیں آیا تو آپ پوچھیں کیا. تو بالآخر علائی تقدیر، یا سمجھ میں نہیں آیا ہے اس لیے نہیں پوچھ پا رہے ہیں، یا زیادہ ہی سمجھ لیا اس لیے نہیں پوچھ پا رہے ہیں، تو آخر میں ہم خدا سے یہی دعا کرتے ہوئے اس کو نشست کو ختم کرتے ہیں کہ پروردگار رب حق محمد و آل محمد ہمیں توفیق عطا فرما کہ ہم تیرے دین کو صحیح معنوں میں سمجھ کر اس پر عمل کر سکیں. بحق محمد و آل محمد تمام مومنات. اچھا ٹھیک ہے، بحق محمد و آل محمد جو مومن و مومنات جہاں کہیں بھی موجود ہوں، پریشان حال ہوں، خاص طور پہ حاضرین محفل، ان سب کی تمام پریشانیوں کو دور فرما. بحق محمد و آل محمد جو مقروض ہوں ان کو قرضوں کو ادا فرما. بحق محمد و آل محمد جہاں کہیں بھی مومن و مومنات موجود ہوں، حاجت مند ہوں، خاص طور پہ حاضرین محفل، ان کی تمام دینی و دنیاوی جائز حاجات کو پورا فرما. بحق محمد و آل محمد تمام مومن و مومنات، خاص طور پہ حاضر محفل ان کے متعلقین اور بالخصوص اشفاق حسین مرزا، خیر النساء بھائی، صادق علی خواجہ، یہ جو بیمار ہیں ان سب کو صحت کاملہ اور عاجلہ عطا فرما۔ بحق محمد و آل محمد جو صاحبان اولاد ہیں ان کی اولاد کو نیک و صالح قرار دے، جو بے اولاد ہیں ان کو صالح و سوی اولاد عطا فرما، جو فرزند نرینہ کے متمنی ہیں ان کو فرزند نرینہ عطا فرما۔ بحق محمد و آل محمد ہماری اولادوں کو ہمارے لیے باقیات و صالحات قرار دے۔ بحق محمد و آل محمد حوضات علمی اور مراجع نظام کی حفاظت فرما۔ بحق محمد و آل محمد جہاں کہیں بھی مومن و مومنات موجود ہیں، خاص طور پہ پاکستان کی مومن و مومنات، ان سب کی جان مال عزت آبرو کی حفاظت فرما۔ بحق محمد و آل محمد ہم سب کو امام کے آوان و انصار میں سے قرار دے۔ امام کے دل کو ہم سے راضی و خوشنود فرما، امام کے ظہور میں تعجیل فرما۔ ربنا تقبل منا انک انت سمیع الدعاء برحمتک یا ارحم الراحمین۔ آخر میں ایک سورہ فاتحہ کی گزارش ہے۔ مرحوم جعفر علی رحمت اللہ بھائی، مرحومہ گلبانو ولی محمد بھائی اور ان کے خاندان کے تمام مرحومین، مرحوم اکبر علی فدا حسین لال جی بھائی، مرحوم عبد الحسین مہیر علی آگے کیا ہے، اچھا، مرحوم محمد حسین مہیر علی، مرحوم رضا حسین والجی بھائی، مرحومہ صغرا بھائی اور ان کے خاندان کے تمام مرحومین، مرحوم محمد حسین سلطان علی سیانی، پردان فیملی کے تمام مرحومین، منظر علی، نور بانو رمضان علی بھائی اور ان کے خاندان کے تمام مرحومین، جملہ مرحوم مومن و مومنات اپنے مرحوموں کے لیے اور ثواب جاریہ کی کمیٹی کے مرحومین کے ایصال ثواب کے لیے، جمیع مومن و مومنات کے ایصال ثواب کے لیے فاتحہ۔ بسم اللہ الرحمن الرحیم، الحمدللہ رب العالمین۔